ایرانی قوم ہر قسم کے اقتصادی دباؤ کا مقابلہ کرنے کے لیے تیار ہے، کابینہ کے اجلاس کے بعد صحافیوں سے صدر مملکت کی گفتگو۔ مصر میں پارلیمانی انتخابات اکتوبر میں ہوں گے، قاہرہ میں صدر محمد مرسی کا اعلان۔ جزیرے نما کوریا میں کشیدگی میں اضافہ، ایٹمی جنگ کا خطرہ بڑھ گیا ہے، شمالی کوریا کا انتباہ۔ بسم اللہ الرحمن الرحیم، درود و سلام و محمد و آل محمد پر۔ السلام علیکم ناظرین، خبرنامہ لے کر ناہید انوری حاضر خدمت ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir، اور ای میل ایڈریس ہے khabrein@sahar.tv.ir، اور انٹرنیٹ پر براہ راست ہماری نشریات ان پتوں پر آپ دیکھ سکتے ہیں، urdu.sahar.tv.ir/ios، urdu.sahar.tv.ir/android، اور urdu.sahar.tv.ir/live۔ اور اب لیجیے آج کا خبر نامہ تفصیل کے ساتھ، ملاحظہ فرمائیں۔ صدر مملکت ڈاکٹر محمود احمدی نژاد نے کہا ہے کہ ملت ایران اقتصادی دباؤ کا مقابلہ کرنے کے لیے پوری طرح تیار ہے۔ یہ بات انہوں نے آج تہران میں کابینہ کے اجلاس کے بعد صحافیوں سے بات چیت کرتے ہوئے کہی۔ صدر احمدی نژاد کا کہنا تھا کہ ملت ایران کے بدخواہ یہ سمجھ رہے تھے کہ انہوں نے ملت ایران کو اقتصادی دباؤ میں لے لیا ہے، لیکن ملت ایران نے خود کو مقابلے کے لیے تیار کر لیا ہے، اور اس سال پہلے کے مقابلے میں کہیں زیادہ بھرپور انداز سے اقتصادی دباؤ کا مقابلہ کرے گی۔ صدر احمد نژاد نے رواں سال کے لیے مجوزہ بجٹ کی جانب اشارہ کرتے ہوئے کہا ہے کہ حکومت نے نئے بجٹ میں آمدنی کے نئے ذرائع پر توجہ دی ہے، اور تیل پر انحصار کم سے کم کرنے کی کوشش کی گئی ہے۔ صدر مملکت نے ایک بار پھر ملت ایران پر اور دنیا بھر کے عوام کو نئے ایرانی سال کی مبارکباد پیش کرتے ہوئے امید ظاہر کی ہے کہ نیا سال ساری دنیا کے عوام کے لیے خوشحالی اور کامیابی کا سال ثابت ہوگا۔ ایران نے شام کے بارے میں عرب لیگ کے فیصلے پر سخت تنقید کی ہے۔ وزیر خارجہ علی اکبر صالحی نے بدھ کے روز تہران میں ایک گفتگو کے دوران کہا ہے کہ علاقے کے ملکوں نے مسلسل غلط پالیسیاں اختیار کر کے شام کے حالات کی پیچیدگی بڑھائی ہے۔ انہوں نے عرب لیگ میں شام کی نشست دمشق حکومت کے مخالفین کو دینے کے فیصلے پر تنقید کرتے ہوئے کہا ہے کہ شام کے بحران کے تعلق سے خطے کے ملکوں نے تسلسل کے ساتھ غلط فیصلے کیے ہیں، جن کی وجہ سے یہ مسئلہ حل ہونے کے بجائے زیادہ پیچیدہ ہوا ہے۔ انہوں نے شام میں تشدد اور بد امنی رکوانے کے لیے ایران کے مطالبے کے بارے میں کہا کہ شام میں دہشت گردی اور بد امنی میں روزانہ 100 افراد مارے جا رہے ہیں، جو ناقابل قبول ہے۔ وزیر خارجہ کا کہنا ہے کہ بعض ممالک شام میں تشدد اور بد امنی کو ہوا دے رہے ہیں۔ وزیر خارجہ علی اکبر صالحی نے کہا کہ شام میں حکومت کے خلاف مسلح کاروائیوں میں مصروف گروہوں کے لیے، جو مغرب کے انٹیلیجنس اداروں کے اعتراف کے مطابق دہشت گرد ہیں، مالی اور اسلحہ جاتی امداد شام کے بے گناہ شہریوں کے قتل کا سلسلہ جاری رہنے کا سبب بنی ہے۔ اقوام متحدہ نے شام میں دمشق حکومت کے مخالفین کے ذریعے کیمیائی اسلحے کے استعمال کے تحقیق کے لیے ایک کمیٹی تشکیل دی ہے۔ نیو یارک سے موصلہ رپورٹ کے مطابق اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے شام میں کیمیائی اسلحے کے استعمال کی تحقیق کے لیے ایک کمیٹی بنانے کا اعلان کرتے ہوئے سویڈن کے ایک سائنسدان ایکل سیلسٹرام کو اس کمیٹی کا سربراہ معین کیا ہے۔ ایل کے 1990 میں عراق میں کیمیائی ہتھیاروں کی تلاش کے لیے اقوام متحدہ کے معائنہ کاروں کی ٹیم میں شامل تھے۔ یاد رہے کہ شام میں بشار اسد کی حکومت کے خلاف جنگ میں مصروف مغرب اور علاقے کی رجت پسند حکومتوں کے حمایت یافتہ مسلح دہشت گردوں نے شام کے شہر حلب کے ایک مضافاتی علاقے میں زہریلی کیمیائی گیس کے حامل راکٹ داغے ہیں۔ دہشت گردوں کے وحشیانہ کیمیائی حملے میں شام کے 25 عام شہری جاں بحق اور 100 سے زائد زخمی ہوئے ہیں۔ کیمیائی اسلحے کے استعمال کے بعد شام کی حکومت نے اقوام متحدہ سے غیر جانبدار تحقیقات کرانے کا مطالبہ کیا تھا۔ لبنان کے صدر نے کہا ہے کہ ان کا ملک شام کے تنازع میں غیر جانبدار ہے، اور کسی بھی فریق کو اپنی سرزمین میں استعمال کرنے کی اجازت نہیں دے گا۔ अलखतर टीवी के मुताबिक लबनान के सदर मिशेल सुलेमान ने मंगल की शाम दोहा में अरब लीग के सरबराही इजलास से खिताब में कहा कि लबनान अब भी शाम के बहरान के हल के लिए सिफारती कोशिशों पर यकीन रखता है। उन्होंने कहा कि वो समझते हैं कि शाम के मसले के सियासी हल के लिए शाम के फरीकों के दरमियान ऐसे फार्मूले पर इत्तेफाक हो जाएगा जिसमें शाम की अर्जी सालमियत और शाम के तमाम शहरियों के बुनियादी हकूक महफूज रहेंगे। उन्होंने कहा कि चूंकि शाम लबनान का पड़ोसी है इसीलिए फितरी तौर पर हमारी तवज्जो शाम के हालात पर है और हम इस मुल्क में अमन इस्तेहकाम और अवाम के हुकूक और उनके मुस्तकबिल की जानिब से फिक्रमंद हैं। उन्होंने लबनान में शाम से महाजरीन की आमद का सिलसिला जारी रहने पर तशवीश जाहिर करते हुए कहा है कि लबनान अपनी मुश्किलात में गिरफ्तार है और शाम के महाजरीन की आमद उस पर इजाफी बोझ है। उन्होंने कहा कि लबनान में शाम से आने वाले महाजरीन की तादाद लबनान की कुल आबादी का 25% हो चुकी है। उन्होंने अरब मुल्कों और आलमी बरादरी से मुतालबा किया कि शाम के महाजरीन का मसला हल करने के लिए बैनुल अक्वामी कॉन्फ्रेंस बुलाई जाए। लबनान में आवाम ने इंसानी जंजीर बना के इत्तेहाद व यकजहती पर जोर दिया और इस मुल्क में फ़िरकावारियत और मजहबी इख्तलाफ फैलाने की साजिश की मजम्मत की। अल आलम के मुताबिक लबनान के शिया सुन्नी और ईसाई उल्मा और आवाम की बड़ी तादाद ने एक इंसानी जंजीर बना के मुख्तलिफ मजाहिब के मानने वालों के दरमियान इत्तेहाद व यकजहती पर जोर दिया और इस मुल्क में फ़िरकावारियत और मजहबी मुनाफरत फैलाने की कोशिशों की मजम्मत की। कौमी इत्तेहाद व यकजहती के लिए बनाई जाने वाली इंसानी जंजीर का एहतमाम करने वालों ने इत्तेहाद व यकजहती की अलामत के तौर पर सिर्फ मुल्क के कौमी परचम उठा रखे थे और मजहबी जमाती परचम उठाने से गुरेज किया था। रिपोर्ट के मुताबिक लबनान की फौज और पुलिस ने इस इंसानी जंजीर की हिफाजत के लिए सिक्योरिटी के मुनासिब इकदाम कर रखे थे। इस मौके पर लबनान की उबरी हुकूमत की वजीर तवानाई जबरान बासिल ने मुल्क के अंदर फिरकावारियत और खाना जंगी की साजिश की तरफ से खबरदार करते हुए कहा है कि ऐसे अनासर से होशियार रहने की जरूरत है जो हर मौके से इख्तलाफात बढ़ाने के लिए फायदा उठाने की फिक्र में रहते हैं। मिस्र में पार्लियामानी इंतखाबात अक्टूबर में होंगे। काहिरा से मौसला रिपोर्ट के मुताबिक मिस्र के सदर मोहम्मद मुर्सी ने बुध के रोज ऐलान किया है कि पार्लियामानी इंतखाबात अक्टूबर में होंगे। उन्होंने कहा कि रवां साल के इख्तिताम से पहले नई पार्लियामेंट तश्कील पाएगी। याद रहे कि मिस्र के सदर मोहम्मद मुर्सी ने इससे पहले ऐलान किया था कि पार्लियामानी इंतखाबात अप्रैल में शुरू होंगे, लेकिन मिस्र की अदालत आलिया ने इंतखाबात मनसूख कर दिए थे। दूसरी तरफ सिक्योरिटी एहलकारों ने काहिरा के तहरीर स्क्वायर पर 27 अफराद को गिरफ्तार कर लिया है। रिपोर्ट के मुताबिक मिस्र के सिक्योरिटी अहलकार सादे लिबास में तहरीर स्क्वायर पहुंचे और वहां मौजूद 27 अफराद को गिरफ्तार कर लिया। याद रहे कि मिस्र में मोहम्मद मुर्सी के बरसरे इख्तदार आने के बाद से ही काहिरा का तहरीर स्क्वायर मुखालिफीन के एहतजाजी धरनों और मुजाहिरों का मरकज बना हुआ है। काहिरा में सदर मुर्सी के मुखालिफीन और सिक्योरिटी अहलकारों के दरमियान बारहा झड़पें भी हुई हैं जिनमें बहुत से अफराद हलाक और सैकड़ों जख्मी हो चुके हैं। बहरन के मुख्तलिफ इलाकों में आवाम ने पुरअम मुजाहरे करके शहीद इनकलाब जाफर अल तवील को खराज अकीदत पेश किया। सलामाबाद और दीगर इलाकों में आवाम ने हाथों में कौमी परचम और जाफर तवील की तस्वीर उठाकर जुलूस निकाला। जाफर तवील मंगल के रोज आले खलीफा के फौजियों के जरिए मुजाहरीन पर हमले के दौरान इस्तेमाल की जाने वाली जहरीली आंसू गैस की जद में आकर शहीद हो गया था। जमहूरी असलाहत के लिए तहरीक चलाने वाले आवाम पर सिक्योरिटी एहलकार और सऊदी फौजी मुख्तलिफ रविशों से हमले कर रहे हैं। रिपोर्टों में बताया गया है कि अब तक जहरीली गैस से 50 से जायद बहरैनी शहीद हो चुके हैं। बहरीन में 2 साल से अवामी तहरीक जारी है जिसे बहरीनी हुकूमत सऊदी फौजियों की मदद से कुचलने की नाकाम कोशिश कर रही है। सऊदी हुकूमत ने एक बार फिर मुल्क भर के सियासी कारकुनों की गिरफ्तारियों और ताकुब का सिलसिला शुरू कर दिया है। सऊदी अरब के सरगर्म सियासी कारकुन तुर्की बिन बंदर आल सऊद ने मुल्की वजारत दाखिला के करीबी जराए के हवाले से बताया है कि हुकूमत ने अल हसम नामी तंजीम की तहलील और उसके अहम अरकान की गिरफ्तारी के बाद मस्कूरा तंजीम के तमाम कारकुनों और हामियों की गिरफ्तारी का सिलसिला शुरू कर दिया है। सऊदी अरब की एक नुमाइशी अदालत ने कुछ अर्सा कबल अल हसम को कल अदम और उसके तमाम असासे मुंजमद करने का हुक्म दिया था। मस्कूरा अदालत ने हसम तंजीम के दो सरकर्दा रहनुमाओं को गिरफ्तार करके पहले ही जेल में बंद कर दिया है। अल हसम सऊदी अरब में काम करने वाली एक गैर सरकारी तंजीम है जिसकी बुनियाद 2011 में बाज वकला और यूनिवर्सिटी असातजा ने रखी थी। अकवामे मुत्तहिदा के इंसानी हकूक के मंशूर के मुताबिक मुल्क में इंसानी हकूक के लिए काम करना इस तंजीम के नस्बुल ऐन में शामिल है। सऊदी अरब के मुख्तलिफ शहरों में गुज़िश्ता 2 साल से मुजाहिरों और एहतजाज का सिलसिला जारी है और लोग अपनी बुनियादी इंसानी और जमहूरी हकूक का मुतालबा करते चले आ रहे हैं। सऊदी अरब की शाही हुकूमत ताकत के जरिए पुरअम जमहूरी मुजाहिरों को कुचलती चली आ रही है और सैकड़ों की तादाद में सियासी कारकुनों को गिरफ्तार करके जेलों में बंद कर दिया गया है। सहूनी फौजियों ने मस्जिद अल अक्सा पर हमला करके तमाम नमाजियों और दीनी तलबा को वहां से निकाल दिया है। फलस्तीन के इंफॉर्मेशन सेंटर के मुताबिक अल अक्सा के इदारे औकाफ ने एक बयान जारी करके बताया है कि सहूनी फौजियों ने मस्जिद अल अक्सा पर हमला करके तमाम नमाजियों और दीनी उलूम के तलबा को यहां से निकाल दिया और सहूनी कॉलोनियों के बाशिंदों के 3 गिरोहों को बाबुल मगारबा से इस मस्जिद में दाखिल किया है। अल अक्सा के इदारे औकाफ ने मजीद बताया है कि सहूनी कॉलोनियों के रहने वालों ने मस्जिद अल अक्सा के जनूबी और मशरकी हिस्सों में चक्कर लगाए और मस्जिद के अंदर यहूदी मजहबी रसूमात अदा की। इस रिपोर्ट के मुताबिक सहूनी हुकूमत के फौजी इस दौरान मस्जिद अल अक्सा के तमाम दरवाजों पर तैनात रहे और नमाजियों को मस्जिद में दाखिल होने से रोका। सहूनी हुकूमत के पार्लियामेंट कैनिसित के नायब स्पीकर मोशे वेलगन ने मंगल के रोज यहूदियों को मस्जिद अल अक्सा के अंदर यहूदी मजहबी रसूमात अदा करने की दावत दी थी। सहूनी फौजियों की हिफाजत में गैर कानूनी सहूनी कॉलोनियों के बाशिंदों ने ऐसी हालत में मस्जिद अल अक्सा के अंदर दाखिल होकर अपनी मजहबी रसूमात अदा की हैं कि हमास और जहादुल इस्लामी समेत तमाम जहादी फलस्तीनी तंजीमों ने अरब लीग के रुकन हुक्काम को मुतला किया था कि मस्जिद अल अक्सा पर सहूनियों की जारहियत रोज बरोज वसी तर होती जा रही है। उन्होंने मुतालबा किया था कि अरब लीग के सरबराही इजलास में सहूनी हुकूमत की जारहियत की रोकथाम के लिए ठोस फैसला और अमली इकदाम किए जाएं, लेकिन अरब लीग के सरबराही इजलास में इस दरख्वास्त पर कोई तवज्जो नहीं दी गई और ये इजलास शाम की हुकूमत को गिराने की तदाबीर और मुसल्ला दहशतगर्द की असलहा जाती और माली इमदाद पर मरकूज रहा। शुमाली कोरिया और अमेरिका के दरमियान कशीदगी बढ़ गई है जिसके बाद प्योंगयांग ने एटमी जंग के खतरे की जानिब से खबरदार करते हुए मुसल्ला अफवाज को पूरी तरह चौकस रहने के अहकाम सादिर कर दिए हैं।
शिमाली कोरिया के वजीर खारजा ने कहा है कि वह अकवाम मुत्तहदा की सलामती काउंसिल को आगाह कर रहे हैं कि जजीरा नुमा कोरिया की सूरत हाल एक करीबुल वकूअ एटमी जंग के लिए पूरी तरह से साजगार है। शिमाली कोरिया के सरकारी टीवी के मुताबिक मुल्क की वजारत खारजा ने सलामती काउंसिल को इत्तला दे दी है कि अमरीका और जनूबी कोरिया में उसकी पिट्ठू हुकूमत के इश्तियाल अंगेज इकदाम की वजह से जजीरा नुमा कोरिया एटमी जंग के करीब पहुंच गया है। प्योंगयांग से मौसूला रिपोर्ट के मुताबिक शिमाली कोरिया की फौज भी पूरी तरह तैयारी की हालत में है और उसके खसूसी ऑपरेशनल यूनिटों ने भी अमरीकी जारहियत की सूरत में बहरुल काहिल के इलाके में वाकई जजीरों गुआम और हवाई पर हमले के लिए लाजमी मनसूबाबंदी कर ली है। दूसरी जानिब अमरीकी वजारत जंग पेंटागन के तर्जुमान जॉर्ज लिटल ने कहा है कि वॉशिंगटन जजायर हवाई और गुआम पर शिमाली कोरिया के हमले की धमकियों को पूरी संजीदगी के साथ ले रहा है। पेंटागन के तर्जुमान ने सहाफियों से बातचीत करते हुए कहा कि हमें शिमाली कोरिया की जानिब से हमले की धमकियों पर गहरी तश्वीश लायक है और हम उसकी धमकियों को नजरअंदाज नहीं कर रहे। वाजह है कि शिमाली कोरिया ने अपनी फौज को पूरी तरह से चौकस कर दिया है जबकि खसूसी दस्तों को अमरीकी जजीरों गुआम और हवाई पर हमले के लिए मनसूबाबंदी का हुक्म दिया गया है। जॉर्ज लिटिल का कहना था कि वॉशिंगटन अमेरिका और जनूबी कोरिया के दिफा के हवाले से अपनी जिम्मेदारियां पूरी करने के लिए भी तैयार है। अमेरिकी वजारत जंग की जानिब से यह बयान ऐसे वक्त में सामने आया है जब वॉशिंगटन और सियोल के दरमियान महज चंद रोज पहले ही एक नया फौजी मुआहदा हुआ है जिससे दोनों मुल्कों के दिफाई ताल्लुकात पहले से ज्यादा मजबूत हुए हैं। फ्रांस प्रेस के मुताबिक माहरीन का ख्याल है कि शिमाली कोरिया के पास अमरीका पर हमले के लिए बैनुल बर्रेआजमी मिसाइल की टेक्नोलॉजी मौजूद नहीं है और जजीरे गुआम और हवाई भी उसके दरमियाने फासले तक मार करने वाले मिसाइलों की रेंज से بہت دور ہیں۔ البتہ ان میزائلوں کے ذریعے جاپان اور جنوبی کوریا میں واقع امریکی فوجی اڈوں کو نشانہ بنایا جا سکتا ہے۔ سن 2010 کے بعد سے جزیرہ نما کوریا کی کشیدگی میں زبردست اضافہ ہوا ہے۔ شمالی کوریا کی جانب سے تیسرے ایٹمی تجربے کے بعد اقوام متحدہ کی سلامتی کونسل نے اس کے خلاف نئی پابندیاں لگا دی تھیں، جس کے خلاف شمالی کوریا نے جوابی اقدامات کی دھمکی دی تھی۔ شمالی کوریا نے سلامتی کونسل کی قرارداد کو امریکی ایجنڈا قرار دیا ہے اور ہر طرح کے حالات، حتیٰ ایٹمی جنگ کا سامنا کرنے کے لیے بھی اپنی آمادگی کا اعلان کر رکھا ہے۔
میانمار میں مسلم کش فسادات کا سلسلہ جاری ہے۔ میانمار کے وسطی علاقے میکتیلا میں بدھ کے روز سے فسادات کا سلسلہ جاری ہے اور بدامنی کا دائرہ ملک کے سب سے بڑے شہر رنگون کے قریب پہنچ گیا ہے۔ خبروں میں کہا گیا ہے کہ انتہا پسند ملک کے وسطی علاقوں میں مسلمانوں کے گھروں، دکانوں اور مساجد پر حملے کر رہے ہیں۔ عینی شاہدین کا کہنا ہے کہ حملہ آور چھریوں اور چاقوؤں سے مسلح ہیں اور پولیس کو فسادیوں پر قابو پانے میں سخت مشکلات کا سامنا کرنا پڑ رہا ہے۔ فسادات کا دائرہ پھیلنے کے بعد حکومت نے مزید 3 شہروں میں کرفیو نافذ کر دیا ہے۔ فسادات میں مرنے والوں کی تعداد میں مسلسل اضافہ ہو رہا ہے اور اعداد و شمار کے مطابق انتہا پسند بدھسٹوں کے تازہ حملوں میں مرنے والوں کی تعداد 40 سے تجاوز کر گئی ہے۔ سرکاری سطح پر جاری ہونے والے بیان میں کہا گیا ہے کہ تشدد کے تازہ واقعات کے نتیجے میں 9,000 کے قریب لوگ بے گھر ہوئے ہیں۔ ادھر ہیومن رائٹس واچ ایشیا کے ڈپٹی ڈائریکٹر نے کہا ہے کہ حکومت میانمار نے روہنگیا مسلمانوں کے خلاف متعصبانہ پالیسی اپنا رکھی ہے۔ انہوں نے الزام لگایا ہے کہ سرکاری مشنری مسلمانوں تک امداد پہنچانے میں رکاوٹیں ڈال رہی ہے، جس کی وجہ سے انسانی المیہ رونما ہونے کا خدشہ پیدا ہو گیا ہے۔ واضح رہے کہ میانمار میں مسلمانوں کی تعداد 8 لاکھ کے قریب ہے اور حکومت انہیں سرکاری طور پر اپنا شہری تسلیم نہیں کرتی۔ قبرص کے سب سے بڑے بینک سائپرس بینک کے کارکنوں نے یورپی یونین کے مجوزہ اصلاحات کی شدید مخالفت کرتے ہوئے دارالحکومت نیکوسیا میں واقع بینک کی مرکزی عمارت پر قبضہ کر لیا ہے۔ ہزاروں بینک کارکنوں نے منگل کی شام سائپرس بینک کی جانب سے لیکی بینک کو اپنی تحویل میں لیے جانے کے اعلان کے بعد مظاہرے کیا اور بینک کی مرکزی عمارت پر دھاوا بول دیا۔ کارکنوں کا کہنا تھا کہ لیکی بینک کے انضمام سے ملازمت کے مواقع میں کمی واقع ہوگی اور سائپرس بینک کو زمین کی چھانٹی کرنا پڑے گی۔ کارکنوں کا کہنا تھا کہ بینک کے سربراہ اندریاس آرتیمس کو مالیاتی بحران کے سلسلے میں قربانی کا بکرا بنایا گیا ہے۔ اندریاس نے قبرص کو قرضہ دینے کے لیے لگائی جانے والی سخت شرطوں کی مخالفت کرتے ہوئے منگل کے روز استعفی دے دیا تھا۔ یورپین یونین، سینٹرل یورپین بینک اور آئی ایم ایف نے 24 مارچ کو قبرص کو 10 ارب یورو کا ایک پیکج دیا تھا، جس کے تحت لکی بینک کو بند اور اس کے بعد شعبوں کو سائپرس بینک میں ضم کر کے نیو سائپرس بینک قائم کیا جائے گا۔ تائیوان کے دارالحکومت تائیپے میں آنے والے زلزلے کے نتیجے میں کم از کم 20 افراد زخمی ہو گئے ہیں۔ زلزلہ پیما مرکز کے مطابق ریکٹر سکیل پر زلزلے کی شدت 6 درجے ریکارڈ کی گئی۔ زلزلے کا مرکز وسطی تائیوان کے علاقے نانتو سے 48 کلومیٹر دور زمین کے اندر 20 کلومیٹر کی گہرائی میں بتایا جاتا ہے۔ زلزلہ پیما مرکز کا کہنا ہے کہ آج صبح آنے والے زلزلے کے جھٹکے پورے جزیرے میں محسوس کیے گئے۔ امدادی مراکز کے مطابق زلزلے کی وجہ سے مختلف علاقوں میں 20 افراد زخمی ہوئے ہیں۔ زلزلے کے بعد تیز رفتار ٹرینوں کی آمد و رفت اور تائیپے کے انڈر گراؤنڈ اربن ریلوے کی سرگرمیاں بند کر دی گئیں۔ سن 1999 میں بھی نانتو میں کے علاقے میں 7.6 کی شدت کا زلزلہ آیا تھا، جس کے نتیجے میں تقریباً 2,500 افراد مارے گئے تھے۔ اور ناظرین، آخر میں ایک بار پھر آج کی اہم ترین خبروں کی سرخیاں پیش خدمت ہیں۔ ایرانی قوم ہر قسم کے اقتصادی دباؤ کا مقابلہ کرنے کے لیے تیار ہے، کابینہ کے اجلاس کے بعد صحافیوں سے صدر مملکت کی گفتگو۔ مصر میں پارلیمانی انتخابات اکتوبر میں ہوں گے، قاہرہ میں صدر محمد مرسی کا اعلان۔ جزیرہ نما کوریا میں کشیدگی میں اضافہ، ایٹمی جنگ کا خطرہ بڑھ گیا ہے، شمالی کوریا کا انتباہ۔ یہی خبریں۔